بسم الله الرحمن الرحيم.
ألف لام را، تلك آيات الكتاب المبين. إنا أنزلناه قرآنا عربيا لعلكم تعقلون. نحن نقص عليك أحسن القصص بما أوحينا إليك هذا القرآن، وإن كنت من قبله لمن الغافلين. إذ قال يوسف لأبيه يا أبت إني رأيت أحد عشر كوكبا والشمس والقمر رأيتهم لي ساجدين. قال يا بني لا تقصص رؤياك على إخوتك فيكيدوا لك كيدا، إن الشيطان للإنسان عدو مبين. وكذلك يجتبيك ربك ويعلمك من تأويل الأحاديث ويتم نعمته عليك وعلى آل يعقوب كما أتمها على أبويك من قبل إبراهيم وإسحاق، إن ربك عليم حكيم.
آج ہم سورۃ یوسف کریں گے، اور ہماری آج کی جو تفسیر ہے یہ کوئی علمی تفسیر نہیں ہوگی، ہم اس کو دیکھیں گے کہ عملی زندگی کے تجربات کی روشنی میں. یعنی سورۃ یوسف کے اتنے اینگلس ہیں کہ الحمدللہ کتابوں کی کتابیں اس پہ لکھی ہوئی ہیں، علماء کرام نے بہت کہا، بولنے والوں نے بہت اس پہ بولا بھی، لیکن ہمارا جو سب سے خوبصورت اینگل کسی بھی چیز کو پڑھنے کا وہ یہ ہے کہ ہمیں اس میں سے اپنے عمل کے لیے کیا ملتا ہے. تو میں ابھی یہی توقع رکھوں گی کہ چونکہ باتیں ایسی ہیں کہ جو یاد رکھنے کے قابل ہیں، کوشش کریں کچھ نہ کچھ لکھیں، اس لیے کہ عام مزہ تو بہت آتا ہے درس میں بات سننے کا، صرف ہم ادھر ادھر دیکھیں اور انجوائے کریں، ماحول کا حصہ بنیں، لیکن کچھ چیزیں ایسی ہوتی ہیں جو ہماری یاد دہانی میں نہیں رہتی. تو انشاءاللہ تعالی آج ہم کوشش کریں گے، گو تھرو کریں اس صورت کو اس ناطے سے کہ اس میں سے ہم اپنے لیے عمل لے سکیں. شروع کرتے ہیں. نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق سے ہم سورۃ یوسف کا آغاز کریں گے، اور ہمارا آج بات کرنے کا انداز اس میں سے اپنے لیے عملی رہنمائی لینا ہوگا. پھر بھی کچھ نہ کچھ باتیں تو قرآن کی آیات کے ساتھ ایسی بھی آتی ہیں کہ جو براہ راست ہمارے ساتھ متعلق نہیں ہوتی، لیکن اگر ہم دیکھیں تو اس کے اوپر غور کرنے کے بعد ہم اس بات پر ضرور پہنچتے ہیں کہ اللہ تعالیٰ نے قرآن پاک میں جو کچھ بھی بیان کیا ہے وہ ویسے ہی کیا ہے جیسے کہ کرنا چاہیے گا. شروع میں ہم کوشش کریں گے اس طرح بات کریں کہ جتنی بات آیت کے اندر ہے اس کو ہلکا سا سمجھ لیں. اللہ سبحانہ وتعالیٰ فرماتے ہیں، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. شروع اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے. سورۃ یوسف اس کا نام بھی ہے اور اس کا عنوان بھی ہے. کچھ لوگ غلط فہمی کا شکار ہو جاتے ہیں اور وہ کہتے ہیں کہ جو سورتوں کے نام ہیں وہ ان کے ٹاپک بھی ہیں. اس کی بہت بڑی مثال تو سورۃ البقرہ ہی سے آتی ہے. اگر کسی نے سورۃ البقرہ کو نہ پڑھا ہو پوری اس کے ترجمے کے ساتھ، تو شاید وہ یہ سوچے کہ سورۃ البقرہ میں گائے کی قسمیں، گائے کہاں ہوتی ہیں، کیا ہوتی ہیں، اور ان کے اندر باہر کی چیزیں، لیکن جو پڑھتے ہیں ان کو پتہ ہے کہ صرف ایک واقعہ ہے، لیکن واقعہ بہت اصل ہے اس سورۃ کی، تو اس کی بیس پہ رکھا گیا. تو قرآن پاک کی سورتوں کے جو نام ہیں یہ نام بھی الہامی ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم ہی یہ نام رکھا کرتے تھے وحی کی روشنی میں، لیکن ہر سورت کا جو نام ہے وہ اس کا ٹاپک نہیں ہے. لیکن سورۃ یوسف کے بارے میں چند باتیں آپ کو دلچسپی انشاءاللہ ان سے ہوگی، اور وہ کیا ہے کہ سورۃ یوسف کا نام بھی یوسف ہے اور اس پوری سورت میں حضرت یوسف علیہ السلام کا قصہ ہے. دوسری بات یہ ہے کہ اس سورت میں جس طرح سے حضرت یوسف علیہ السلام کی زندگی اور آپ کی سیرت آئی ہے یہ باقی اور کہیں نہیں آئی. अंबिया कराम के किस्से कुरान पाक में बहुत जगह आते हैं, 25 के करीब प्रॉफिट्स के नाम मिलते हैं और गाहे बगाहे मुख्तलिफ जगहों पे उनके मुख्तलिफ एंगल से तस्करे आते हैं। लेकिन हज़रत यूसुफ का किस्सा ऐसा अछूता किस्सा है कि अगर किसी ने सूरत यूसुफ मिस कर दी कुरान की तफसीर की क्लासेज में, तो हो सकता है कि वो ये कह दे कि हज़रत यूसुफ थे ही नहीं, कहीं ना कहीं जिक्र आता है सिर्फ नाम का लेकिन इनकी कहानी नहीं आती। तो गोया कि आप सबके लिए भी एक बात है कि ये गोल्डन अपॉर्चुनिटी है, हर चीज़ से बेनियाज हो जाएं, कोई आए कोई जाए कोई बैठे कोई उठे, मेरा इस वक्त ताल्लुक अल्लाह की किताब से है। और जिस तरह अल्लाह की ज़ात शिर्क से पाक है ना, इसी तरह उसकी बात भी शिर्क से पाक है। अल्लाह के साथ छोटा सा शरीक भी बर्दाश्त नहीं है ना, तो अल्लाह की किताब के साथ छोटा सा शिर्क भी बर्दाश्त नहीं है। चाहे वो हमारा अपना बोती क्यों ना हो कि हम अपने बारे में कॉन्शियस हैं कि मैं कैसी लग रही हूँ, मैं क्या कर रही हूँ, मैं किधर हूँ, या अगर हमारी सोच भटक जाए कि बच्चे इस वक्त क्या कर रहे होंगे या शाम को क्या करना है या किसी और को, तो हम अल्लाह ताला से दुआ करते हैं कि हमारे दिल को हर तरह की शिर्क और शराकत से पाक करे और हम इससे फ़ायदा ले सकें। अगली बात यह कि सूरत यूसुफ नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी के एंगल से अगर देखें तो मक्की दौर के बिल्कुल आखिर में नाजिल हुई। ये वो दौर था कि जब आपके अपने आपके बेगाने बन गए थे, और ये राह हक में एक बार मुकाम ज़रूर आता है कि जो आपसे प्यार कर रहे होते हैं ना, वो आपकी जान लेने वाले बन जाते हैं। 13 साल तकरीबन, 12 साल का आखिरी साल था कुछ, अल्लाह के नबी को ला इलाहा इल्लल्लाह की दावत देते हुए गुजर चुका था, और वो लोग जो आपको सादिक और अमीन कहते थे, आपसे इतना प्यार करते थे, जिनकी आंखों का तारा थे, एप्पल ऑफ द आई कह लीजिए जिनके थे, जब उन्होंने अल्लाह के नबी की ज़ुबान से ला इलाहा इल्लल्लाह की दावत सुनी तो नाराज़ हो गए। ये बिल्कुल ऐसे ही है, अगर आप में से किसी का फर्स्ट हैंड एक्सपीरियंस है तो आप इस बात को महसूस कर सकते हैं। एक वो वक्त होता है कि जब हम दुनिया को प्यारे होते हैं, फिर एक वो वक्त आता है कि जब हम अल्लाह को प्यारे हो जाते हैं। मैं अल्लाह को प्यारा होना वो नहीं कह रही जो हमारे मुहावरे में कहा जाता है कि फला अल्लाह को प्यारे हो गए, मैं उस प्यार की बात करती हूँ कि जब अल्लाह की प्यारी किताब ज़िंदगी में आती है, जब शौरी ईमान आता है, जब इंसान एक नया जन्म लेता है और वो होता है इस किताब के साथ शौरी ताल्लुक, उसके बाद फिर इंसान जब दिन ब दिन अपने रब को प्यारा होता है ना, तो देखिएगा कुछ ना कुछ को ना प्यारा हो जाता है। सबसे पहले घर वाले, अपने शौहर बच्चे रिश्तेदार, लोग कहेंगे इनको क्या हुआ, हम परेशान होते हैं, हम कहते हैं मैंने तो आज इतना खजाना डिस्कवर कर लिया है, मेरी ज़िंदगी में तो एक बड़ी खुशी की चीज़ आ गई है, देखना अब तो सब मुझे गले से लगाएंगे। लेकिन आप देखें तो लोग आपको यूं देखते हैं जैसे आप बेवकूफ़ बन गए, एलियन बनने लगते हैं, आप अजनबी बनते हैं। फतूब अलिल गुरबा, वजह क्या होती है, शायद कभी आपकी आंखों से आंसू ढलके और आपके दिल के जख्मों के ऊपर आपके अपने आंसू गिरे कि अल्लाह के बंदो मैंने तुम्हारा क्या ले लिया है, मैं तो पहले से अच्छी माँ बनने की कोशिश में हूँ, मैं तो पहले से अच्छी बीवी बनती हूँ, पहले तो मैं सारा दिन बाजारों में रहती थी, खाना पके ना पके, चलो अब मैं अगर कुरान के लिए जाती आती हूँ, मैंने लिया क्या है। तो आज उसकी वजह भी समझ लीजिए ताकि आप अल्लाह के नबी के दर्द को महसूस कर सके। होता क्या है कि जब अल्लाह की ज़ात हमारी ज़िंदगी से निकलती है ना, तो उसकी जगह कोई ना कोई उसकी जगह ले लेता है, कोई ना कोई तागूत। इस पर हम अपने एक पीछे नशीस में बात कर चुके हैं, ला इलाहा इल्लल्लाह वैक्यूम नहीं रहता ना, साइंस का असूल है कि जहाँ कुछ नहीं होता वहाँ हवा रहती है। इस तरह हमारा दिल अल्लाह के लिए बना, वल्लज़ीना आमनु अशद्दु हुब्बल लिल्लाह, इस दिल में अल्लाह की मोहब्बत कसीर होनी चाहिए। जब हमारे दिल से अल्लाह की मोहब्बत कम होती है तो फिर किसी ना किसी की आ जाएगी, चाहे वो कपड़े की है या जेवर की है या दुनिया की किसी चीज़ की है या एंटरटेनमेंट की है। बिल्कुल इसी तरह जब हमारी ज़िंदगी से अल्लाह की किताब शौरी तौर पे हट जाती है और सिर्फ रस्मी और तबरक के तौर पे रह जाती है, तो नतीजा क्या होता है कि हम बहुत सारे अल्लाह के हक बंदों को दे चुके होते हैं। बात बड़े गौर से सुनने की है, हकूकुल्लाह और हकूकुल इबाद ये दो लफ्ज़ बचपन से सुनते आए, और जब आप दीन की तरफ आते हैं तो लोग आपको हकूकुल इबाद का ही ताना दे के डांटते हैं कि जी ये भी तो दीन है ना, ये भी तो, वो देखो ना बहन की नंद के फुलाएं की तो शादी, इतना करीबी रिश्ता है, भला हुकूक बात नहीं पूरे करने। और ये सिला रहमी नहीं है कि रात 4 बजे तक किसी के घर बैठो मेहंदी मुटन में रहो, ये कौन सा तुम्हारा दीन तुम नया लेके आ गई हो कि अब रिश्तेदारों को तुम नहीं मिल रही 4-4 बजे तक रात को, फिर क्या हुआ बेटी की फुलां की इसकी अगर कोई बर्थडे है तो जाना पड़ेगा। हम यरगमाल किए जाते हैं, हमें ब्लैकमेल किया जाता है रिश्तों के नाम पे, तो उसकी बहुत बड़ी वजह क्या होती है कि हमने नासमझी में अल्लाह के बहुत सारे हक बंदों को दे दिए होते हैं। अल्लाह का हक शौहर को दे दिया, अल्लाह का हक सास को दे दिया, अल्लाह का हक बच्चों को दे दिया, यानी मोर देन एनफ, जितना देना था उससे ज़्यादा दिया, वो बिगड़ गए। आदत बदल गई। हमने कितनी नमाजें ज़ाया की सिर्फ खाने पकाने में, अल्लाह का हक दिया अपने खाने को। अब जब कुरान की तरफ आते हैं ना तो वो हक वापस आते हैं, और आपको होता है हक वाले से अपना हक लेना जान जोखों का काम है। आपकी चीज़ आपके हाथ में है तो अपनी है, किसी के हाथ में जब तक आपको वापस ना मिल जाए आपको यकीन नहीं हो सकता कि ये मुझे मिलेगी। बिल्कुल ये चेंज आती है, इस पर घबराया ना करें। बस ये एक इनकलाब आ रहा है आपकी ज़िंदगी में, जो ही चीज़ें अपनी जगह पे वापस आएंगी ये होगा। अल्लाह के नबी ने कभी किसी को दुख नहीं दिया था, आपने कभी किसी का दिल नहीं तोड़ा था, लेकिन लोग दुश्मन हो गए आपके पैगाम पर। इतना सताया, इतना दुखाया, इतना दुखाया कि आखिर दारुल नदवा में पहुंच गए। दारुल नदवा मीटिंग रूम था कुफार का, वहां बैठ के एक मीटिंग हो रही है, सारे बड़े बड़े बुलाए गए, नजदी शेख भी आ गया। सूरत अनफाल में इसकी डिटेल्स मिलती है जो हमारा इस वक्त मौजूद नहीं है। मैं सिर्फ आपको उस दर्द वाले दिल को दिखाना चाहती हूँ जिस पे ये आयत नाजिल हो रही थी, कि अल्लाह के नबी को वो खबर जो वरका बिन नौफल ने नबूवत के चंद दिन के बाद दे दी थी कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम काश मैं उस वक्त तक जिंदा रहूं कि जब आपकी कौम आपको छोड़ देगी और आपकी जान लेने के दर पे होगी, तो आपने कहा कि मेरी जान लेगी, आई एम देयर बिलव्ड, मैं तो उनका प्यारा हूं, मैं तो उनका महबूब हूं। तो आपने क्या कहा, हाँ आज तक ऐसा ही हुआ, जिसने हक बात कही, जिसने अच्छी बात की, मुआशरे के रिवाज से हटती हुई बात की, लोग उसके दुश्मन हो गए, और ऐसा होगा। और बिल्कुल उस वक्त नबी की जिंदगी में वही दौर था। हजरत खतीजा रजी अल्लाह ताला अन्हा इंतकाल कर गई, जो घर में आपकी गमखौर थी, इसी तरह बाहर की दुनिया में बड़ा सहारा अबू तालिब भी जा चुके, और इसके बाद कुफार की हिम्मतें बढ़ चुकी हैं। अल्लाह ने अपने नबी को ताइफ से निकाल के मेराज तक का सफर करवा दिया, और आप दुखी रहते थे। आमुल हुजन कहा जाता था उस साल को, कि आपको इतने गम पे गम पड़ रहे थे, और आखिर उन्होंने कहा कि इसको रास्ते से हटा दो। अब जब किसी को ये खबर मिले, आप छोड़ दीजिए अल्लाह के नबी को एक साइड पे करें, अपने ऊपर लीजिए, आपको पता चले आप तो यहाँ दर सुनने आई, घर में मुलाजिम आपके कत्ल के मंसूबे बना रहे हैं, और वो सोच रहे हैं आज बेगम साहब आएंगी तो मैंने तो खाने में जहर ही मिला देना और कुछ करना है, तो ज़रा देखते हैं कितना दिल लगता है। अल्लाह के नबी के उस दिल को महसूस कीजिए कि क्या हो गया लोगों, मैंने क्या किया। उस पर अल्लाह ताला ने सूरत यूसुफ नाजिल की, क्योंकि सूरत यूसुफ और मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी में बड़ा गहरा रब्त है। हम इस सफ़र के दौरान बहुत सारी चीज़ों को टैली करेंगे। तो उस मौके पे नाजिल हुई, अल्लाह ताला फरमाते हैं बिस्मिल्लाहिर्रहमानिर्रहीम, अलिफ लाम रो, हरूफ मुकत्तात है। बाद लोग इनको मुकत्तात पढ़ते हैं, नहीं लफ्ज़ पढ़िए, आप सब मेरे साथ दोहराना चाहें तो दोहराइए, मुकत्तात मुकत्तात, कता से उर्दू में बोलते हैं ना कता, कता कलामी माफ, कता रहमी, टू कट, जैसे इंग्लिश में कट है ना, तो अरबी में कत है, बस फर्क साउंड का ही है, ठीक है। तो कता के तोड़ तोड़ के पढ़े जाने वाले लफ्ज, जैसे अलिफ लाम रॉ, मैंने अलर तो नहीं पढ़ा, तो ऐसे हरूफ को हरूफ मुकत्तात कहते हैं। मक्की सूरतों के अमूमन ये अलामत होते हैं और कुरान पाक में मौजूद है, अरब कल्चर भी था, और अल्लाह ताला बेबस कर रहे थे लोगों को कि देखो एक लफ्ज़ की मानी तुम नहीं समझ पा रहे तो तुम इस कुरान का मुकाबला कहाँ करोगे। आज हम में से कुछ साथी मोहब्बत की वजह से इनके कुछ ना कुछ कितें बनाकर घरों में लगा लेते हैं, और बाज़ दफ़ा ये सोचते हैं कि इससे बरकत आएगी, जिन्नात चले जाएंगे। एक लम्हे के लिए सोचिए, अगर बरकत आती कुरान की आयतों के लिखने से, तो मैं तो अपने पूरे घर के कमरे की दीवारों पर पूरा कुरान लिखवा लेती। खाना काबा की दीवारों पे कुरान लिखा होता था उस दौर में भी, उनके अपने सहीफे भी लिखे होते थे। तो असल बात यह है कि किताब किताब हिदायत है, लेकिन जब लोगों का इस किताब के साथ हिदायत का ताल्लुक टूट जाता है, तो बाज़ दफ़ा इस किस्म की साइड इश्यूज़ पे लग जाते हैं। झगड़े की बात नहीं है, लेकिन लगानी है तो ऐसी आयत लगा लीजिए जिसको देख देख के याद करें, या जिसके ऊपर गौर करने से अल्लाह ताला की मोहब्बत या उसका खौफ आ जाए। तिल का आयातुल किताबिल मुबीन, ये आयतें हैं बयान करने वाली किताब की। देखिए कुरान का तारुफ कितना खूबसूरत है, कुरान पाक की बहुत सारी सूरतों के आगाज में आपको अल्लाह ताला की तौहीद का जिक्र मिलेगा, दूसरी नबी सल्लल्लाहु अलैहि वसल्लम की रिसालत का तस्करा होगा, और तीसरी चीज जो है वो अल्लाह के कुरान का जिक्र होगा। सबसे ज्यादा कुरान का तारुफ है। मुझे इन आयतों को पढ़ के क्या लग रहा है, आप जरा आयत पे गौर करें, एकदम बैठे में और एकदम आता है तिल का आयातुल किताबिल मुबीन, ये कोई आम बात नहीं है, ये मुबहम बात नहीं है। ऐसे लगता है जैसे कोई बैठे और एकदम न्यूज़ चैनल आते रहो, कहते हैं आपको ये खबरें FM 100 से सुनाई जा रही हैं, तो एकदम अलर्ट होते हैं कि सुनाने वाला कोई बहुत ऑथेंटिक पर्सन है। तो अल्लाह कुरान की ये खूबियां बयान करके बताता है कि देखो ये मुबीन किताब है, बैयना युबैयिनु तबयीन से, कि बहुत क्लियर है। मत कहा करो कि कुरान समझ नहीं आता। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि लोगों तुम्हें एक ऐसे दीन पे छोड़ के जा रहा हूँ कि लैलुहा का नहारीहा, जिसकी रातें उसकी सुबह की तरह रोशन है। ये उस बात का जवाब है जो कुछ लोग नासमझी में कह देते हैं कि कुरान समझ नहीं आता, और कुछ लोग तो ये कहकर कुरान से रोक लेते हैं कि जी कुरान तो समझने वाली चीज़ ही नहीं, और ख़ास तौर पे औरतें, और ख़ास तौर पे आज के दौर में। नहीं, ये आम लोगों के पढ़ने की चीज़ नहीं। यहाँ हल्की सी बात समझिए कि मुसलमानों से पुराने दौर के मुसलमान जो थे वो यहूद थे। यहूद पे अल्लाह ताला ने तौरात नाजिल की थी मूसा अलैहिस्सलाम के तवस्सुत से। उनके मजहब में एक ऐसा दौर आया उनकी जिंदगियों में कि तौरात घरों में रखना, आम लोगों का उसको पढ़ना, ये जुर्म था। एक नुस्खा होता था उस दौर में बादशाह के पास, जो पीछे बादशाह के दरबार के अंदर एक कमरा होता था, चर्च कह लीजिए आज भी, जिसको आप चैपल कह सकते हैं। वहां सिर्फ एक उनका रिब्बी जाता था, कोई मसला आता था तो वो जाके देखता था। अगर पता चल जाए कि आम लोगों के घरों में तौरात का कोई नुस्खा है, तो ये काबिले पकड़ जुर्म था। कि आज हमारे यहाँ ऐसा तो नहीं हो रहा, लोग इस किताब को बरकत समझ के तो रख लेते हैं लेकिन इससे वजाहत नहीं लेते। तो अल्लाह ताला कहते हैं क्यों ऐसी बातें करते हो, ये मेरा तुम्हारे साथ रब्ता है। जैसे एक माँ का खत है और कोई बच्ची से रोक ले, तो माँ बच्ची पे भी जुल्म है, माँ पे भी ज्यादती है। अल्लाह ताला कहते हैं इन्ना अनज़लनाहु कुरानन अरबियन, हमने इस कुरान को नाजिल किया है कुरान अरबी बनाकर। क्यों किया है? ताकि चूमो, ताकि चाटो? नहीं, लाल लकुम ताकिलून। हाईलाइट कर लीजिए अपने पारे पे अगर करना चाहें, लफ्ज लाल लकुम ताकिलून, ताकि तुम इसमें से अकल हासिल करो। कुरान अकल पर नाजिल होने के लिए कैसे आया? दिल के रास्ते से। देखिए कि आप छोटी सी बात समझ लीजिए इसके बारे में कि कोई भी चीज जिससे आपने हिदायत लेनी थी, अगर आपने उसको समझने की बजाय सिर्फ उसको चूमना चाटना शुरू कर दिया, तो क्या आप उस जगह पहुंच जाएंगे? मिसाल है कि अब यहाँ तो इतना नक्शों का रिवाज शायद नहीं है, लेकिन बाहर के मुल्कों में किसी ने भी कहीं जाना होता है तो वो फौरन मैप निकाल लेते हैं, नेविगेटर्स और टॉम टॉम, और इसी तरह से जीपीएस सिस्टम्स मिलते हैं। आप सिर्फ डायरेक्शन डालते हैं, घर का एड्रेस, वो पूरा नक्शा बना के आपको दे देते हैं और आप उस गाड़ी में घूमते रहते हैं। अब अगर आपने यहाँ से एयरपोर्ट जाना था, आप फर्स्ट टाइम यहाँ से जा रही थी, आपने सोचा कि मैं गुम ना जाऊँ, मेरे पास टाइम बहुत थोड़ा है, आप गूगल से जाके मैप निकाल लेते हैं। अब अगर देखिए वो मैप निकल गया स्पेनिश जुबान में, आपको स्पेनिश आती नहीं, क्या करेंगे आप? उसको सिर्फ हाथ फेर कर, उसकी कसम खा कर, उसको अपनी इस गाड़ी की विंड स्क्रीन पे लगा लें और उसकी बरकत से आप एयरपोर्ट पहुंच जाएंगी? नहीं पहुंचेंगे ना, आपको ट्रांसलेट करना पड़ेगा। इंग्लिश में निकला, कुछ समझ आई, कुछ नहीं आई, किसी से सीखेंगे कुछ समझेंगे। इसी तरह समझ लीजिए कि यहाँ अल्लाह ताला ने अपने बंदों से बात की, बहुत ही बड़ी बात है। माँ बेटी की बातें सुनी होंगी आपने कभी, पहले दौर में तो बड़ी कहावतें भी थी ना इस पे, कि जब माँ बेटी बैठ जाती हैं तो उस वक्त दीवारें हिलने लग जाती हैं। कहने की बातें थी, पहले रिश्तों में मिठास बहुत थी तो ऐसी बातें कही जाती थी। अल्लाह के लिए कोई निस्बत नहीं है, ना अल्लाह ताला ने किसी को जना ना वो जना गया। कुल हुवल्लाहु अहद, अल्लाहु समद, लम यलिद वलम यूलद। लेकिन अल्लाह के ताल्लुक को समझने के लिए ये मिसाल बहुत समझ आ जाती है कि जिस तरह माँ अपनी बेटी से बात करे और बेटी उसकी बात को समझे, फिर उसके ऊपर अमल करे, उसके जरिए जो मोहब्बत होगी वो आपस की बात के ना समझने से नहीं होगी। अल्लाह अल खालिक भी है, नंबर एक, उसने पैदा किया, पैदा करके अल्लाह ने हमें छोड़ा नहीं है। जिस तरह एक माँ पैदा करते ही बच्चे को अब छोड़ नहीं देती, पहले तो उसकी गंदगी साफ करती है, खिलाती पिलाती है, उसके मादी वजूद को बड़ा करती है। 2-2.5 साल का हो जाता है तो फिर उसकी अखलाकी और उसकी रूहानी किस्म की तरबियत करती है। इसी तरह अल्लाह ने इंसान को पैदा किया, वैस काल रब्बुक लिल मलाइकति इन्नी जाइलुन फिल अर्दी खलीफा, पैदा तो उसने किया था लेकिन अल्लाह ने इंसान की तरबियत करना चाहिए। आदम अलैहिस्सलाम को जब दुनिया में भेजा गया तो उस वक़्त एक वादा किया गया था कि फ़ाइम्मा यातियन्नकुम मिन्नी हुदन फमन तबिय खुदाया या फला खौफुन अलैहिम वला हुम यहज़नून, कि अब आप जन्नत से जाइए, माफ़ तो कर दिया क्योंकि आपने माफ़ी मांग ली, अब दोबारा जन्नत में आने का रास्ता हिदायत के जरिए। اب کتابیں آئیں گی، اب نبی آئیں گے، اللہ نے اس وعدے کو پورا کیا، اِنَّا أَنزَلْنَاهُ قُرْآنًا عَرَبِيًّا کر کے. آپ ایک لمحے کے لیے سوچئے، اگر یہ قرآن دنیا میں نہ ہوتا کیا بنتا؟ آج ہم مسلمانوں نے اس کو پڑھ کے عمل کرنا چھوڑا ہوا ہے، بہت پڑھتے بھی بہت ہیں، اس کی کتابیں بانٹتے بھی بہت ہیں، اس کو خوبصورت کیلیگرافیز میں لکھ کے قیمتی پینٹنگز بھی بناتے ہیں، لیکن عمل نہیں کرتے تو کتنا بگاڑ ہے دنیا میں. کل کسی سے بات ہو رہی تھی اپنے ملک کے ناطے سے، تو میں اس وقت یہ سوچ رہی تھی کہ جتنا پیسہ اس وقت کرائم کنٹرول پہ لگ رہا ہے، تھیف ہیں، چور ہیں، ڈاکو ہیں، رشوت ہے، برائبری، اگر اتنا سارا پیسہ کلیکٹ کر کے تعلیم پہ لگا دیا جائے تو ہمارے ملک سے چوری ختم. چور چوری کیوں کرتا ہے؟ اس غریب کو پتہ ہی نہیں ہے کہ دنیا میں تو ہاتھ کٹے گا، قیامت کے دن تو اس کی اور زیادہ سزا ہے. بات واضح ہے نا، جہالت کا علاج ہے. اب جب کتاب آتی ہے اور اس کو عقل کی بنیاد پہ، عقل کی بنیاد پہ نہیں سمجھنا، یہ بھی یاد رکھیے، یہ ایک الگ بحث ہو جائے گی، یعنی اپنی زندگی کے لیے اس کتاب کو سمجھنا، اس کے لیے اللہ تعالیٰ نے انتخاب کیا عربی زبان کا. حالانکہ یاد رکھیے کہ کوئی زبان اللہ کی بات کو پورے کا پورا کنوے نہیں کر سکتی. یہاں ایک بہت بڑا ایک پوائنٹ نوٹ ہو سکتا ہے، اور وہ کیا ہے کہ جی قرآن عربی میں کیوں نازل ہوا؟ کتنا اچھا تھا اردو میں نازل ہو جاتا، پھر تو میں نے عالمہ فاضلہ بن جانا تھا. اور عربی بڑی مشکل ہے، اور ایک ایک لفظ اتنے روٹس ہیں، اور یہ کرو وہ کرو. تو میں اس کے جواب میں ایسے لوگوں سے پوچھتی ہوں اکثر، چلیے ٹھیک ہے، مان لیتے ہیں کہ آپ کو عربی نہیں سمجھ آتی اس لیے آپ نے قرآن نہیں سمجھا، تو یہ بتائیے کیا اردو لٹریچر کی ہر اسلامک بک آپ پڑھ چکے ہیں؟ ہمارے تو اپنے گھروں میں تفسیروں کو جالے لگے ہوتے ہیں اور ہم نے 10-10 سال سے نہیں کھولی، کوئی ابا کے وقت کی، کوئی سسر کے وقت کی، کوئی خالو کے وقت کی، کوئی ماموں کے وقت کی. عرب زبانوں سے کچھ نہیں ہوتا. دوسری بات ہے، اگر صرف عربی آ جانے سے اگر ہمیں قرآن آ جاتا تو ابو جہل سے بڑا تو عالم کوئی ہوتا ہی نا. یاد رکھیے گا، یہ بہت اہم بات ہے کہ زبان جو ہوتی ہے نا، کسی کے جذبات کو کنوے کرنے کا ایک کیریئر ہے بس. جیسے اس وقت میں اردو بول رہی ہوں اور آپ کو سمجھ آ رہی ہے، کوئی بندہ یہاں ایسا بیٹھا ہو جس کو اردو نہیں آتی تو وہ میری بات نہیں سنے گا نا، وہ تو اٹھ کے چلا جائے گا، اس کو سمجھ نہیں آئے گی. بالکل اسی طرح یاد رکھیے، اصل گول عربی نہیں ہے، اصل گول کیا ہے؟ اللہ کی بات سمجھی جائے. آج ایک اور فوبیا ہو گیا لوگوں کو، اور وہ کیا ہے کہ جی عربک لینگویج سیکھتے ہیں. ایک ساتھی تھی، اچھی خاصی کلاسز میں آ رہی تھی، سیکھ رہی تھی، بہت شوق سے سنتی تھی. ایک دم آنا اس نے چھوڑا، کوئی کہیں کلاس تھی، جب ملی کسی سے تو پوچھا کیا ہوا؟ کہنے لگی قرآن تو میں بعد میں پڑھوں گی، میں نے عربک لینگویج کورس شروع کر دیا. کہ مجھے تو لگا عربی بڑی خوبصورت لینگویج ہے، پہلے میں عربی سیکھ لوں، اس کی گرامر اور 2-2.5 سال کا کورس کر لوں گی، اس کے بعد پھر میں قرآن سیکھوں گی، تو دیکھنا مجھے کتنا سمجھ آئے گا. یاد رکھیے، یہ کڈنیپ ہے شیطان کا. عربی سیکھنے سے ایمان نہیں آئے گا، ایمان دل کا سودا ہے. ہاں، عربی میں قرآن جب خود سمجھ آ جاتا ہے تو ایمان کے پودے کو پانی مل جاتا ہے. ہم سب کا گول کیا ہونا چاہیے؟ کہ ہمیں اتنی عربک سمجھ آ جائے کہ ہم اس قرآن کو سمجھ سکے. آپ کے سامنے اسکرین پہ بھی اگر آپ دیکھیں تو صرف عربک ہے، اردو نہیں لکھی ہوئی کہیں، اور میرے سامنے اگر اردو کا قرآن ساتھ آ جائے تو میرے دل سے بات ہی نہیں آتی. جب تک میں خود عربی کے لفظ پہ غور نہیں کروں گی، مجھے اس کی گہرائی نہیں سمجھ آئے گی. یہ کب ہوتا ہے؟ جب آپ اس قرآن کے لفظ بلفظ ترجمے کو سمجھتے ہیں. تھوڑی سی محنت کریں گے، بہت آسان ہے. اللہ تعالیٰ نے کہا کہ وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُّدَّكِرٍ، ہم نے اس قرآن کو نصیحت کے لیے آسان کر دیا، کوئی سمجھنے والا ہے؟ تو اس قرآن کو سمجھیے. ہاں، عربی زبان میں نازل ہونے کی وجوہات بہت ساری ہیں، سب سے بڑی وجہ تو اس کی یہ تھی کہ یہ قرآن عرب میں نازل ہو رہا تھا. یہ بھی ذہن میں رکھیے گا، عرب میں نازل کیوں کیا یہ بھی سوال ہے. اب بات تو بڑھتی جائے گی جب ہم اس کی لفظی گہرائیوں میں جائیں گے تو بہت ہے، لیکن آپ کو لوگوں کے جواب دینے آ جائیں گے. لوگ کہتے ہیں اچھا قرآن اگر کبھی انگلش میں نازل ہوتا نا تو پھر تو ہمارے بچے بہت بڑے عالم بن جاتے. چند باتیں کہ قرآن عربی میں کیوں نازل ہوا. پہلی بات کہ چونکہ عربوں میں نازل ہو رہا تھا، وہ کیوں ہو رہا تھا اس کو الگ کر لیتے ہیں ابھی تھوڑی دیر میں. اب عربوں میں نازل ہو رہا تھا تو عربی ہے، اس سے کیا پتا چلا کہ جب اردو والوں میں نازل ہوگا تو پھر اس کو اردو میں سمجھنا چاہیے، جب انگلش والے اس قرآن کو پڑھیں گے تو ان کو انگلش میں پڑھنا چاہیے. اس سے ہی قرآن کے اس ہر زبان میں علم کی بنیاد سمجھ آتی ہے. آج بھی کئی دینی ادارے یا کچھ دین سے تعلق رکھنے والے لوگ اس بات کی بحثوں میں کہ کیا واقعی قرآن کا ترجمہ کرنا چاہیے کہ نہیں کرنا چاہیے، تو دیکھیے قرآن کا ترجمہ ممکن نہیں، اس کی ترجمانی کی جا سکتی ہے، اس کا ترجمہ کرنے کی کسی میں سکت ہی نہیں ہے. آپ وہی بات اردو میں لکھی ہوئی پڑھ لیں اور وہی بات اس کے سامنے لکھی ہوئی عربی میں پڑھ لیجئے، زمین آسمان کا فرق ہے. عربی تو خود اتنی انرچ زبان ہے، کیوں عربی میں نازل کیا؟ پہلی بات یہ کہ یہ بہت کمپریہنسو زبان ہے. مثلا میں ایک جملہ بولتی ہوں، آپ ذرا اس کو عربی میں ٹرانسلیٹ کیجئے. اس ایک شخص نے اللہ اکبر کہا، پورا جملہ نہ آپ لکھیں گے تو آپ کے ایک پورے لائن پہ لکھے گا. کوئی آپ میں سے اگر بتانا چاہے جس نے پہلے نہیں پڑھا ہوا کہ اس کا عربی میں ترجمہ کیا ہوگا؟ کبرا، تین لفظ، کبرا کبرا یکبر تکبیر، کبرا اس ایک شخص نے اللہ اکبر کا. چلیے دوسرا جملہ، اس ایک شخص نے لبیک اللہم لبیک لا شریک لک لبیک کہا. کریے اس کا عربی میں ترجمہ، لبا لبا یلبی تلبیہ. کیا باتیں کرتے ہیں، ہم تو کورے ان پڑھ ہیں واللہ، ہمیں نہ تو کھانے کا حق ہے. میں تو سچ کہتی ہوں، میں اپنے اوپر کبھی غور کروں، میں کہتی ہوں حق ہے کھانے کا، پینے کا، سونے کا، دفنے کھانے کا، آج مہندی میں جانے کا، آج اپٹن میں جانے کا، آج پارلر میں جانے کا. ڈوب مروں میں اپنے اوپر حال پہ کہ میں نے اللہ کی کتاب کے چار لفظوں کو نہیں پڑھا. سب بہا، اس ایک نے تسبیح بیان کی. آپ سوچئے اتنی جامع، جب آپ قرآن کھول کے پڑھتے ہیں آپ کا دل کھل جاتا ہے. میں نے سائنس بھی پڑھی ہے اور میں نے عربی بھی پڑھی ہے، اور مجھے ایسا لگتا ہے یہ دونوں بہنیں ہیں. جس طرح سائنس میں ہر چیز اس کے وزن پہ جاتی ہے نا، اس طرح عربی میں جاتی ہے. عربی زبان بڑی خوبصورت ہے. پھر ایک اور وجہ اس کی یہ کہ اس میں جذبات کی بڑی گرمی ہے. قرآن پاک میں ایک جگہ آتا ہے جب فرعون ڈوبا اور کہا کہ اب میں ایمان لاتا ہوں موسیٰ اور اس کے ہارون پر، اب تو کیا کہا، الآن، اب لاتا ہے، بیٹھ جا آرام سے بڑی دیر کی، الآن. یعنی ایموشن، جذبات ہیں. ایک لفظ اس چیز کا اظہار کر دیتا ہے جو ہم پوری باتیں کر کے نہیں کر پاتے. اس کے اندر لفظوں کے مادے، اس پہ ایک پورا ٹاپک ہم اپنے ہر نئے بڑے کورس کے شروع میں، یعنی جو فل کورس ہوتا ہے اس کے شروع میں وہ ٹاپک کرواتے ہیں کہ قرآن عربی میں کیوں نازل ہوا. تو اس کی عربی میں نازل ہونا اس کی خوبی کو اور خوبصورت کر رہا ہے. ایسے لگتا ہے کہ ایک جیسے ڈائمنڈ ہوتا ہے نا، ان کٹ ڈائمنڈ، بڑے سٹونز والا ڈائمنڈ، وہ ویسے بڑا قیمتی ہوتا ہے. اور اگر کسی بادشاہ کی انگلی میں آ جائے پھر تو کیا کہنے کی بات ہے، جب دور تھا لوگ پہنتے تھے. اسی طرح مجھے لگتا ہے کہ عربی زبان اپنی جگہ بڑی خوبصورت ہے، اور اس کے حسن کو چار چاند لگ گئے ہیں جبکہ اللہ نے اس کو قرآن میں نازل کیا. اس لیے اس کی ویلیو پہچانے، یہی زندگی ہے. قبر میں عربک، حشر میں عربک، جنت میں عربک. وہاں جا کے کوئی ریفریشنگ کورسز نہیں ملیں گے، عربی پھر وہاں جیسی بولیں گے پتہ نہیں اللہ ہی بلوا دے گا تو بول لیں گے. پیار کیجئے، عربی زبان سے پیار کرنا بھی محبت کی علامت ہے. لفظی حسن ہے، آسان ہے، اتنی آسان ہے. آپ چھوٹے چھوٹے بچوں کو دیکھا کریں عربی زبان بولتے اور پڑھتے اور سنتے ہوئے، تو عربی میں تو اس لیے نازل ہوا.
الف لام را تلك آیات الكتاب المبین انا انزلناه قرآنا عربیا لعلكم تعقلون.
آئیے ذرا اپنے سمجھنے کے لیے دیکھ لیجئے کہ عربوں میں کیوں نازل ہوا، پاکستان میں کیوں نہیں اسلام نازل ہوا. مثلا نبی صلی اللہ علیہ وسلم پاکستان میں آ جاتے، امریکہ میں چلے جاتے، ویزا ہی نہ لگوانا پڑتا، بون امریکن ہوتے، یہ گرین کارڈ کے چکروں سے نکل چکے ہوتے. سوچئے، تو کچھ خوبیاں تھیں جس کے لیے اللہ نے عربوں کو چنا. آج بھی اگر آپ نقشہ دیکھیں تو عرب جو ہے نا وہ اتنا زیادہ ریگستانوں کے اندر گھسا ہوا ہے کہ ارد گرد اس کے بالکل صحرا ہے، ڈیزرٹ ہے. اس کے ارد گرد اس وقت میں دو بڑی سلطنتیں تھیں، سلطنت روما، رومن امپائر جس کو آپ کہتے ہیں، اور دوسرے کسرا، ایرانیانس تھے. یہ اس دور کے ایسے ہی تھے جیسے آج کے دور میں سمجھنے کے لیے امریکہ. عرب لوگ اتنے چھپے ہوئے تھے کہ لوگوں نے کبھی ان کی طرف نظر اٹھا کے نہیں دیکھا تھا، کیونکہ کوئی خوبی نہیں تھی، نہ دھن نہ دولت، چاروں طرف صحرا ہے. اس وقت تک تیل تو ڈسکور ہوا نہیں تھا، لوگوں کو پتہ بھی نہیں تھا کہ اس زمین کے اندر کتنا خزانہ ہے. کبھی کسی بادشاہ نے اس زمین پر حملے کی کوشش نہیں کی، اور نہ کبھی ان کو غلام بنایا. سمجھیے گا، آج ہم پاکستان میں رہنے والوں کا مزاج کیوں بگڑا ہوا ہے، کیونکہ ہم نے غلامی بھی دیکھی ہے. اور آپ برصغیر کی ہسٹری پڑھ لیجئے، اور ہم ایک دور میں مغلیہ بادشاہ بھی رہے ہیں. جب کسی قوم کو بادشاہ بننے کا موقع ملتا ہے نا تو ان کے اندر چند برائیاں آ جاتی ہیں. بادشاہوں کے اندر کیا ہے؟ عیش کوش, لگژریس لائف, رکھ رکھاؤ, دیکھنا, دکھاوا, پروٹوکول. پھر اسی طرح آپ دیکھیے کہ جب بادشاہوں کو کسی جگہ سے آپ گزرتا دیکھے تو وہاں فضول خرچی بہت دکھے گی, دکھاوا دکھے گا. یہ مزاج ہم مسلمانوں میں آ گیا مغلیہ دور سے. آج یہ سوا من مٹھائی کیا ہے, یہ بچی کی شادی ہوئی اور اتنی بدھ گئی, یہ کیا گئی, اور مٹھائیوں کے ٹوکرے نرالا کے گئے, کوئی کھاتا بھی نہیں, نوکروں کو دے دے کے لوگ ختم کرتے ہیں, لیکن کوئی کہہ دے نہ کرو, کہتے ہیں نہیں یہ عزت کا مسئلہ ہے. یہ ہمارے اندر وہ شاہی باتیں آئی ہوئی ہیں. یہ جو کپڑے پہننے کا ہمارا سٹائل ہے, پہننا چاہیے, بہت خوشی کی بات ہے, لیکن دکھاوے کے لیے پہننا اور اس کو پہن کے سمجھنا کہ اب ہم کسی سے بات ہی نہیں کر سکتے اور اللہ کی بات بھی نہیں کر سکتے, تو یہ کیا ہے؟ یہ بادشاہی مزاج بگڑا ہوا ہے. عرب اس سے بالکل خالی تھے, اسٹریٹ فارورڈ, اسپاٹ, کلین اینڈ کلیئر. دوسری بات دیکھیے, غلامی. جب کسی قوم میں غلامی آتی ہے نا, یعنی جب کوئی قوم اپنی زندگی کے غلامی کے دور سے گزرتی ہے نا, سب سے پہلے ان میں بزدلی آتی ہے, احساس کمتری آتی ہے, اور ان کے اندر اپنا کانفیڈنس ختم ہو جاتا ہے. ہم لوگوں میں ہے یہ باتیں. جب خاندان غلامہ حکمران ہوا ہم لوگوں میں سے, تو آپ دیکھیے کہ آج ہمارے اندر غلامی ہے. دوسروں کے جھنڈوں کے کپڑے تو ہم پہنتے ہیں, ان کے اترے ہوئے فیشن تو ہم پہنتے ہیں, ان کے لائف سٹائل کو تو ہم کاپی کرتے ہیں. انگلش بولنے والے کو تو ہم یوں سمجھتے ہیں کہ یہ جنت سے آ گیا, اور کسی کے ماڈرن سیٹ اپ کو دکھانا ہو تو یہ کیا ہے. آج یاد رکھیے کہ ہمارے اندر یہ جتنے نیگیٹو جذبات ہیں نا, اس کی وجہ یہ کہ ہمارا ذہن غلام ہے. آج وہ اس طرح ہمیں نہیں کاپی کرتے جیسے ہم ان کو کرتے ہیں. وہ ہماری عید الاضحیٰ نہیں منائیں گے, ہم ان کی کرسمس مناتے ہیں. وہ ہمارے ساتھ 30 روزے نہیں رکھتے, ہم ان کے ساتھ ویلنٹائن اور ہیلووین اور ان کے ساتھ ماشاء اللہ اور بہت سارے تہوار مناتے ہیں, جس کے ساتھ ہم سمجھتے ہیں کہ ہم بہت اپ ٹو ڈیٹ ہیں. یاد رکھیے, جب بھی کسی ملک میں کوئی زبان آتی ہے نا, تو زبان کے ساتھ وہاں کا کلچر آتا ہے. آج ہمارے ملک میں جب انگریزی ہے, میں انگریزی کے خلاف نہیں, الحمدللہ ہر زبان اللہ کی ہے, اللہ کے دین کے لیے استعمال ہو تو وہ بری نہیں. میں صرف آپ کو رویوں کی بات سمجھا رہی ہوں کہ جب ہمارے ملک کا موڈ آف ایجوکیشن انگلش ہوا نا, تو انگلش کے ساتھ انگلش کلچر آیا, پھر وہاں سے برڈیز بھی آئیں اور وہاں سے سب آئی. آج ہمارے بچے جتنے انگلش کلچر سے یوز ٹو ہیں, انگلش میں وہ کارٹون دیکھ لیتے ہیں, کبھی عربی کے کارٹون دیکھتے ہیں؟ انگلش ڈریس 3-piece سوٹ جتنا عام ہے ہمارے ملکوں میں, کیا اتنا ہمارے مردوں کے لیے ایک لانگ ڈریس جو مرد پہنتے ہیں وہاں, اور سر پہ گول سا وہ پہن کے, جو کم از کم ایک باہر یا لباس تو ہے, وہ عام ہے؟ اللہ نے ایسی زمین کو چنا کہ جو بالکل خالی تھا. اور یاد رکھیے, جیسے اللہ نے عرب کو چنا تھا نا, ایسے ہی اللہ اس بندے کو چنتا ہے جو ارد گرد سے اپنے آپ کو خالی کر لے. اس وقت میری بات کسی کو نہیں سمجھ آئے گی اگر اس کے دل کے کم از کم 4-6 inches ادھر ادھر جگہ خالی نہ ہوئی. اگر ہم کچھ اور سوچوں میں ہوتے ہیں تو اللہ نہیں لاتا. اللہ کی ذات جو ہے وہ عربوں کو اس طرح انہوں نے خوبیاں دی, اسٹریٹ فارورڈ تھے, فطرت شناس تھے. افلا ينظرون الى الابل كيف خلقت, اللہ کہتے ہیں اونٹ کو دیکھو میں نے کیسے پیدا کیا. ہمیں اللہ کہتا تو کہتا ہو دیکھو, افلا ينظرون الى لینڈ کروزر, کیسے انہوں نے میتسوبیشی نے اس کو بنایا, آؤ دیکھو میتسوبی لینسر دیکھو, اور آؤ دیکھو مرسڈیز دیکھو. یاد رکھیے, عرب فطرت کے قریب تھے. علامہ اقبال کا ایک شعر ہے جس کا خلاصہ ہے کہ فطرت کے مقاصد کی غم ماضی یا تو ایک کوہستان کا بندہ کرتا ہے یا کوئی پہاڑوں میں رہنے والا اور کھلی جگہوں پہ رہنے والا. آج ہم نے اپنی اولادوں کو کاٹا, کس سے کاٹا؟ ہم نے فطرت سے کاٹا. اے سی کے ٹھنڈے جھونکوں نے ان کو صبح نسیم کی ہواؤں سے روک دیا, بستر کے نرم گدوں نے نیند اتنی گہری کی کہ پتھریلی زمین پہ سو کے, یا چلو چار پائیوں پہ تو سوتے تھے آج سے 10-15-20 سال پہلے, اور مچھر اٹھا دیتے تھے تہجد پہ, اگر اس کا کوئی انتظام کر لیا تو فجر تک تو ضرور ہی اٹھنا پڑتا تھا. سردی لگ گئی اور سورج چڑھے, مکھیاں جو بن بناتی تھی سر پٹ کر کے اندر جا کے بیٹھتے تھے انسان. آج ہم نے کئی کئی دن تک سورج نہ دیکھا, چاند نہ دیکھا. تو اللہ تعالیٰ کہتے ہیں کہ میں نے اس کتاب کے لیے ایک خاص پری ریکوزٹنگ رکھی ہے کہ اپنے دل کو خالی کرو. بات بڑی ہوئی, اس کو سمیٹ لیتے ہیں. یہ ساری باتیں جو میں آپ کو خلاصے دے رہی ہوں, الحمدللہ ہم نے اپنی سفیر الجنہ میں اس کو بہت ڈیٹیل سے کیا ہوا ہے, اس میں آپ کو اس سے بہت زیادہ ڈیپتھ بھی ملے گی. لیکن یہاں صرف بات ہو رہی ہے کہ ہم اس قرآن کو جب پڑھتے ہیں تو ہم اس کو کس طرح لیتے ہیں. اپنے دل کو پاک کرنا ہے, ٹھیک ہے. عربی اجمی کا کوئی جھگڑا نہیں, کوئی عرب میں پیدا ہو کے جنتی نہیں ہو گیا, اور کوئی عجم میں آ کے یا امریکہ میں یا کینیڈا میں یا ناروے میں پیدا ہو کے کافر نہیں ہو گیا. زمین اللہ کی ہے, للہ ما فی السماواتی. اصل اپنے دل کو پوچھئے, अगर आप पाकिस्तान में, आप मुसलमान मुल्क में, आप और मैं यहाँ मौजूद हैं, यहाँ की इतनी फैसिलिटीज़ है हमारे पास इल्म हासिल करने की, देने की, क्या मैंने उससे फ़ायदा लिया? असल बात यह है, क्या मैं इस बात को सिर्फ ले तो नहीं रही ऐसे ही कि बस इस सो के, क्या लअल्लकुम तअक्लून के दर्जे पे किताब को लिया? और इसके फिर कई दर्जे होते हैं, ये अकल में नहीं आती, फिर ये 5 फुट के वजूद में ढलती है, आपके चेहरे, आपके रंग ढंग से दिखता है कुरान, आपकी ज़ात से। अपने आपको चेक करें, पिछले 5 साल पहले भी मैं ऐसी थी, उससे 5 साल पहले भी मैं ऐसी थी, अगले पिछले रमज़ान से अब तक मेरे अंदर कोई चेंज नहीं आई। अल्लाह के नबी ने तो कहा कि उस जिसका आज उसके कल से बेहतर ना हुआ वो तबाह बर्बाद हो गया। तो क्या मेरी कल की नमाज से आज की नमाज, कल के अखलाक से आज का अखलाक, और इसी तरह मेरी लाइफ में कोई चेंज नहीं आ रहा? मैं देखते हैं एक सर्टन अमाउंट जगह पे हम खड़े हो जाते हैं, बस कहते हैं इससे आगे मेरे दीन पे अमल नहीं कर सकती, सॉरी इससे बाकी दीन अलग है। तो अल्लाह से दुआ करते हैं कि यह कुरान जो अकल के लिए, जो समझ के लिए आया, हम इसको देखें और इसके ऊपर गौर करें और अपने लिए लें। यहाँ तक देखें तमहीद है, सूरत यूसुफ किस्सा यूसुफ है, यहाँ तक एक रेफरेंस दे दिया कि किसकी तरफ से नाजिल हुआ है, मनगढ़ंत नहीं है, लोगों की कई भी बातें नहीं है, ये बहुत बड़ी बात है।
ألف لام را تلك آيات الكتاب المبين إنا أنزلناه قرآنا عربيا لعلكم تعقلون